محمد وعليه وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. كنتم خير أمة أخرجت للناس تأمرون بالمعروف وتنهون عن المنكر وتؤمنون بالله. وقال تعالى: ولتكن منكم أمة يدعون إلى الخير ويأمرون بالمعروف وينهون عن المنكر وأولئك هم المفلحون. میرے قابل احترام حضرات مشائخ اعظام، علماء کرام اور ذمہ داران قریہ، جو جہاں ان کو دعوت دی گئی ہے، آج کی اس مجلس کی اہمیت تو آپ حضرات کے سامنے آ چکی ہے. واقعہ یہ ہے کہ یہ کام ایسا نہیں ہے کہ اس کے لیے باقاعدہ ہمیں دعوت دی جائے اور ہمیں کہا جائے کہ یہ آپ کو کرنا ہے، بلکہ یہ کام تو پہلے ہی دن سے اللہ تبارک و تعالیٰ کی طرف سے ہم پر لازم کیا گیا ہے. باری تعالیٰ کا جو ارشاد ہے، اس امت کو اللہ تبارک و تعالیٰ نے اسی کام کے لیے پیدا کیا، اور اس امت کو تمام امتوں کے مقابلے میں اللہ تبارک و تعالیٰ کی طرف سے جو فضیلت عطا کی گئی ہے اور جو اونچا مقام دیا گیا ہے، اس کی بنیاد بھی یہی ہے: تامرون بالمعروف وتنہون عن المنکر. یہاں وتؤمنون باللہ، یہ ایمان والے وصف کو اخیر میں ذکر کیا. حضرات، اس امت کا جو امتیازی وصف تھا اور امتیازی خصوصیت ہے جس کے لیے اس امت کو اللہ تعالیٰ نے وجود عطا فرمایا، اس کو پہلے ذکر کیا گیا، اس لیے کہ ایمان تو ایک ایسا وصف ہے جو دوسری امتوں میں بھی پایا جاتا ہے. اس امت کی کوئی خصوصیت نہیں. اس امت کی جو خصوصیت ہے اس کو پہلے ذکر کیا گیا کہ تم بھلائی کا حکم کرتے ہو اور برائی سے روکتے ہو. یہی ہمارے دنیا کے اندر وجود میں لائے جانے کا مقصد ہے. اس لیے اس کام کے لیے ہمیں کوئی کہے یا نہ کہے، گویا پیدا ہوتے ہی ہمارا ایک فریضہ یہ ہے کہ ہم اس کام کو اپنا فریضہ سمجھ کر، اپنا فرض منصبی اور اپنی ذمہ داری سمجھ کر کے اس کو انجام دیں. اور ولتکم منکم امتن یدعون الی الخیر، اور تمہارے اندر ایک جماعت ایسی ہونی چاہیے جو بھلائی کی دعوت دے. ویامرون بالمعروف وینہون عن المنکر، بھلائی کا حکم دے اور برے کاموں سے روکے. واولئک هم المفلحون، باری تعالیٰ فرماتے ہیں یہی لوگ ہیں کامیاب. حسرہ کا صیغہ استعمال کیا گیا، وہ اس دنیا کے اندر کامیابی حاصل کرنے کا یہی واحد طریقہ ہے، اس کو اگر اپنایا جائے گا تو ہی کامیابی ہاتھ آئے گی. ہمارے اسلاف کرام اور بزرگوں نے یہ جو کامیابیاں حاصل کی تھی، اس کی بنیاد بھی یہی ہے. اس لیے ضرورت ہے کہ ہم اس چیز کی طرف خاص طور سے اہتمام اور توجہ کریں اور اس ذمہ داری کو انجام دینے کا گویا عزم کر لیں، اور 24 گھنٹے ہر وقت اپنا فریضہ سمجھتے ہوئے، اپنی ذمہ داری سمجھتے ہوئے اس کام کو گویا انجام دیتے رہیں. کسی کے کہنے پر یہ موقوف نہیں ہے، اور ہمارے اس کام کو انجام دینے ہی سے گویا ایک صالح اور ایسا معاشرہ جو اللہ تعالیٰ نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو اس کے قائم کرنے کے لیے مبعوث فرمایا تھا، وجود میں آ سکتا ہے. حضرت شیخ الاسلام حضرت مولانا سید حسین احمد مدنی نور اللہ مرقدہ فرمایا کرتے تھے کہ اسلام کی حفاظت، اسلام کی حفاظت کا ہم نعرہ بلند کرتے رہتے ہیں. اسلام کوئی مجسمہ تو ہے نہیں کہ اس کی حفاظت کے لیے کوئی لاؤ لشکر کی ضرورت ہو، بلکہ اسلام کو ہم اپنے اندر بسا لو، اپنی ذات کے اندر خود بھی محفوظ ہو جاؤ گے اور اسلام بھی محفوظ ہو جائے گا. حقیقت تو یہ ہے, یہی واحد طریقہ ہے دین کے دنیا کے اندر باقی رہنے کا. ساری کمزوری ہمارے اندر سے پیدا ہوتی ہے, اسی لیے گویا ہر معاشرہ اسی وقت گویا اسلام پذیر ہوتا ہے جبکہ اس کا ہر فرد اس ذمہ داری کو محسوس کرتے ہوئے اپنے گویا فرائض منصبی کو ادا کرنے کا اہتمام کرے, پہلے اپنی ذات پر محنت کرے. ہم میں سے ہر ایک کو اپنا جائزہ لیتے ہوئے گویا اس بات کا اہتمام کرنا ہے کہ بھائی ہمارے اندر ذاتی طور پر کیا کمی ہے, وہ ہمیں درست کرنی ہے. جیسے ابھی آپ کو اس سلسلے میں متوجہ کیا گیا صلاح اور اصلاح, تو یہ اصلاح مؤخر ہے اور گویا موقوف ہے صلاح کے اوپر. ہم خود اپنے آپ کو ٹھیک کر لیں گے, اس کے بعد مرحلہ اصلاح کا آتا ہے. خدا نخواستہ اگر ہم نے اپنے آپ کو درست نہیں کیا تو پھر اس صورت میں آگے اصلاح والا جو فریضہ ہے وہ انجام دینے کا کوئی سوال نہیں پیدا ہوتا. بہرحال یہ سلسلہ جو شروع کیا گیا ہے بڑا بابرکت سلسلہ ہے. یہ حضرت مولانا نے ابھی کہا میں اس سلسلے میں کچھ عرض کروں, تو اس روز جب حضرت ان کی تشریف آوری ہوئی تھی, حقیقت تو یہ ہے کہ اس وقت میں عمر کی جس منزل میں ہوں اب وہ لمبا لمبا بیان بھی مجھ سے نہیں ہو پاتا, طبیعت میں بھی ایک دم تھکاوٹ پیدا ہو جاتی ہے اور بہت ساری چیزیں جو پہلے سے سوچی ہوئی ہوتی ہیں وہ بھی یاد نہیں رہتی. اللہ تعالیٰ نے آپ حضرات اہل علم کو جو حضرات انبیاء علیہ الصلوۃ والسلام کا وارث و جانشین قرار دیا ہے, تو یہ وراثت اور جانشینی یہ کوئی منصب اور عہدہ نہیں ہے بلکہ یہ تو ایک ذمہ داری ہے. ہمیں اپنی اس ذمہ داری کو ادا کرنا ہے. کیا ہے وہ کام جو ہمیں اس حیثیت سے انجام دینا ہے؟ ظاہر ہے حضرات انبیاء علیہ الصلوۃ والسلام کی بعثت جن مقاصد کے لیے ہوتے رہی اور انہوں نے بحیثیت نبی کے جو کام انجام دیے وہی کام ہمیں بھی انجام دینے ہیں. قرآن پاک میں اللہ تبارک و تعالیٰ نے سید الانبیاء حضور پاک صلی اللہ تعالیٰ علیہ وسلم کی ذمہ داریوں کو مختلف آیتوں کے اندر بیان کیا ہے. ایک تو حضرت ابراہیم علیہ نبینا علیہ الصلوۃ والسلام کی دعا, ربنا وبعث فیہم رسولا منہم یتلو علیہم آیاتک ویعلمہم الکتاب والحکمہ ویزکیہم. عام طور پر ہمارے اہل علم کا طبقہ ان کاموں کے اندر تو مشغول رہتا ہی ہے, لیکن ادعو الی سبیل ربک بالحکمۃ والموعظۃ الحسنۃ وجادلہم باللتی ہی احسن. گویا اللہ تبارک تعالیٰ کے گویا اس دین کی لوگوں کو دعوت دینا یہ بھی نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے مقاصد گویا باعث میں سے ہے. وہ بھی یہ دعوت کیسی بالحکمت بالموعظت والحکمہ کا گویا سمجھداری کے ساتھ اور نصیحت کے ساتھ خیر خواہی کے ساتھ, اور پھر اس کے اندر بھی آگے اس ضرورت پیش آئے کہ ایسے لوگ ہوں گے جو آپ کے مذہب پر اعتراضات کریں گے. نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں بھی جو ہے یہود کی طرف سے مشرکین کی طرف سے بہت سے سوالات قائم کیے جاتے تھے اور بہت سی قرآن پاک کی وہ آیتیں ہیں جو ان کی طرف سے کیے گئے اعتراضات کے جوابات کے سلسلے میں نازل ہوئیں. اسی لیے وجادلہم باللتی ہی احسن, بہتر طریقے سے گویا ان کے ساتھ ان کے پیدا کیے ہوئے اعتراضات کے جوابات. اس وقت عالمی میڈیا کے اندر اسلامی شاعر اور اسلامی احکام سے متعلق جو باتیں کی جا رہی ہے اور اعتراضات کر کے ہماری گویا نسلوں کو شکوک و شبہات کے اندر مبتلا کیا جاتا ہے, اس کو ان شکوک و شبہات کو دور کرنا اور ان کے کیے ہوئے اعتراضات کے مدلل جواب دینا یہ بھی گویا انہی اہل علم کی ذمہ داری ہیں جو گویا حضرات انبیاء علیہ الصلوۃ والسلام کے جانشین قرار دیے گئے ہیں. اور ساتھ ہی ساتھ جو ہے اصلاح معاشرہ کے عنوان پر وہ ساری برائیاں جو معاشرے کے اندر پائی جاتی ہے, قرآن کے اندر باری تعالیٰ نے نبی کریم صلی اللہ علیہ وسلم کے فرائض منصبی کے سلسلے میں یامرہم بالمعروف وینہاہم عن المنکر ویحل لہم الطیبات ویحرم علیہم الخبائث ویضع عنہم اسرہم والاغلال التي كانت عليهم، یہ سارے کام بھی بتلائے گئے ہیں جس کے اندر امر بالمعروف اور نہی عن المنکر کے ساتھ گویا لوگوں کو حلال کے احکام سے واقف کرنا، کیا چیزیں کھانے پینے میں کیا چیزیں حلال ہیں اور معاملات کے اندر کون سے معاملات حلال ہیں کون سے حرام ہیں، وہ ساری باتیں بتلائی ہیں، حلال و حرام کے احکام. آج دنیا کے اندر جدید گویا ایجادات کے نتیجے میں ایسی ایسی چیزیں وجود میں آئی ہیں اور لوگوں کے درمیان ایسے ایسے معاملات ہوتے ہیں کہ اہل علم کو توجہ دے کر ان معاملات کے متعلق لوگوں کو واقف کرنے کی ضرورت ہے کہ اس میں سے کون سے طریقے حلال ہیں کون سے حرام ہیں تاکہ لوگ اس سے بچنے کا اہتمام کریں. گویا یہ بھی نبی کے فرائض نبوت اور فرائض منصبی میں سے ہے. اور وَيَذَوَنْهُمْ اِسْرَهُمْ وَلَغْلَالَتُ، یہ گویا اگلی قوموں کے اندر جو بوجھ ان کے اوپر تھے، ایسی چیزیں جو ان کے لیے ناقابل برداشت تھی، تو لکھا ہے محققین نے کہ گویا قدیم رسوم و رواج جو اسلام میں آنے کے بعد بھی ان قوموں نے اپنے قومی گویا مزاج کی وجہ سے اسلامی احکام کو اختیار کرنے کے بجائے ان کو باقی رکھا. جیسے ہندوستان کے اندر بہت ساری، ہم خود بھی ہمارے آبا و اجداد کوئی قدیم سے اسلام گویا پہلے سے یہ نہیں ہے، صحابہ کی اولاد نہیں ہیں بلکہ بعد میں ایمان قبول کیا تھا، تو ہم جن قوموں سے اسلام لائے تھے ہمارا آبا و اجداد ان قوموں کے اندر جو رسمیں تھیں جو رواجات تھے بعد میں ایمان لانے کے بعد بھی اسلامی احکام کو اس کے اندر گویا جاری کرنے کے بجائے وہ باقی رہے، جیسے بہنوں کو حصہ نہ دینا اور اسی طریقے سے اور بھی بہت ساری صورتیں ہیں جو اس طرح پائی جاتی ہیں، وہ قدیم سے چلی آ رہی. بے پردگی، یہ پردے کا اہتمام نہ کرنا یہ بھی اسی کے اندر داخل ہے. تو گویا ایسے سارے رسم و رواج جو گویا ایک بوجھ گلے کا ہار بنے ہوئے ہیں اور ایک گویا ایک جکڑ میں رکھا ہے، اس سے بھی قوم کو لوگوں کو آزاد کر کے اسلامی احکام سے ان کو واقف کرنا یہ بھی گویا ایک اہل علم کی ذمہ داری ہے نائبین نبی کی حیثیت سے. بہرحال ضرورت ہے ان کاموں کو جو ہے بحسن و خوبی انجام دیا جائے کہ اصلاح معاشرہ کا عنوان خالی نکاح اور طلاق سے تعلق نہیں رکھتا، ساری چیزیں جتنے بھی شعبوں کے اندر جو جو کمزوریاں اور خرابیاں آئی ہیں اور اسلامی احکام کے خلاف چیزیں اندر گھسی ہوئی ہیں، چاہے وہ عبادات ہوں چاہے وہ معاملات ہوں چاہے وہ عقائد ہوں چاہے وہ معاشرت ہو چاہے وہ اخلاق ہوں، سب کو گویا اندر سے ہٹا کر کے اس کو دور کرنا، اس کے سلسلے میں محنت کرنا، لوگوں کو اس سے واقف کرنا ہے. اب اس کے لیے کون سا طریقہ اختیار کیا جائے، اس سلسلے میں ہمارے اکابر نے اصلاح معاشرہ کے عنوان سے یہ جو تحریک چلائی جمعیت علماء کی طرف سے، مسلم پرسنل لا بورڈ کی طرف سے، تو جب مسلم پرسنل لا بورڈ کے وجود میں آنے سے پہلے بھی جمعیت علماء کی طرف سے یہ تحریک باقاعدہ چلائی گئی، اور اس سلسلے میں اس کے جو ہے حضرت مولانا اسد صاحب نور اللہ مرقدہ کے زمانے میں باقاعدہ پورے ملک میں اس کو پھیلایا گیا. اس سلسلے میں حضرت کے خطبات میں بھی اس کی تفصیل موجود ہے، اس کی کیا اہمیت ہے، کیا ضرورت ہے، اس کے بنیادی رہنما اصول کیا ہیں، وہ باقاعدہ جو ہے حضرت مولانا اسد صاحب رحمۃ اللہ علیہ کے خطبات میں سے منتخب کر کے جمعیت علماء کے موجودہ صدر حضرت قاری سید عثمان صاحب منصور پوری دامت برکاتہم نے منتخب کر کے ایک چھوٹے سے رسالے کی شکل کے اندر اس کو مرتب بھی کیا ہے، میں ہمارا عبدالقیوم صاحب کو وہ حوالے کروں گا. اور اس سلسلے میں جو ہے کچھ مختصر چیزیں جو ہے جمعیتی کی طرف سے شائع کی ہیں جس کو مفتی سلمان صاحب منصور پوری دامت برکاتہم نے گویا اس کو مرتب کیا ہے. اس میں گویا جن چیزوں کی طرف خاص طور پر توجہ دلائی گئی ہے، نمبر ایک جو ہے فرد کی اصلاح، یعنی ہر آدمی جو اس تحریک کو لے کر آگے بڑھ رہا ہے پہلے اپنی ذات کو مد نظر رکھتے ہوئے اپنا جائزہ لے کر اپنی تمام کوتاہیوں کو جو ہے دور کرنے کا اہتمام کرے. ابھی جیسے حضرت مولانا یعقوب صاحب نے अपने बयान के अंदर वाकया सुनाया। उन आलिम का एक बात कहनी थी, लेकिन एक साल का इंतज़ार किया उन्होंने। वैसे हमने एक किस्सा सुना है और वह ज़्यादा मुस्तनद मोहतरम जो है मोहतमद किताबों में नहीं, लेकिन पढ़ा है हज़रत इमाम अबू हनीफा रहमतुल्लाह अलैह के मुतालिक कि एक औरत जो है वो अपने बच्चे को हज़रत की खिदमत में लेकर के आई और उसने दरख्वास्त की कि ये मेरा बच्चा जो है वो खजूर बहुत खाता है, आप ज़रा इसको नसीहत फरमा दीजिए। तो हज़रत ने कहा कि ठीक है, उसको मैं नसीहत करूँगा, थोड़े दिनों के बाद मैं बुलाता हूँ। चरान से गोया 15-20 रोज़ महीना डेढ़ महीना के बाद हज़रत ने बुला करके उस बच्चे को कहा, बेटा खजूर मत खाओ। उस औरत ने कहा, हज़रत समझ में नहीं आया, ये जुमला तो आप इस बच्चे को उस वक्त भी फरमा सकते थे। कहा कि जब तूने ये बात कही तो मैं खुद जो है खजूर खाया करता था, इतने दिनों तक मैंने अपने आप को उससे बचाया ताकि अल्लाह ताला मेरी बात के अंदर असर डाले, ये इसलिए मैंने ये ताखीर की। हमारे अकाबिर तो इतना ज़्यादा अहतमाम करते थे, तब हमें ये तो हालांकि ये कोई खजूर खाना कोई मुनकर नहीं था, बहरहाल सेहत के अतबार से खजूर की ज्यादती मुमकिन है, उस बच्चे के हक में मुजीर हो, लेकिन ये जुमला कहने के लिए भी वह इतना वक्त लिया और अपने आप को पहले इसके अंदर वयादत ने मशक कराई, उसके बाद वह इसको पेश किया बच्चे के सामने। मालूम होता है कि ये बड़ी अहम चीज़ है, हम अपनी इसलाह को पहले देखें। और हकीकत यही है, हज़रत इमाम ग़ज़ाली रहमतुल्लाह ने लिखा है कि एक आदमी के पास जो है बर्तन के अंदर हलवा है और वो हलवा लोगों को यूँ कहे कि इस हलवे को मत खाइयो, इसके अंदर जहर है, वो कहता जा रहा है और ख़ुद खाता जा रहा है। ज़ाहिर है इमाम ग़ज़ाली रहमतुल्लाह ने यह मिसाल दी है, फरमाते हैं कि आप बताओ इसकी बात पर कौन एतबार करेगा, सब लोग यही कहेंगे कि अगर जहर है तो ये खुद क्यों खा रहा है। तो हकीकत तो यही है कि हम लोग जिन चीज़ों से बचने के लिए लोगों को ताकीद करते हैं, हम खुद जब उससे बचने का अहतमाम नहीं करते तो ये हमारे कौल और अमल का तजाद जो है लोगों को गोया नेकियों के ऊपर अमल करने से दूर होने का जरिया बनता है, इसलिए इसका ख़ास अहतमाम होना चाहिए। तामनून नास बिल बिर तनसवना अनफुसकुम वन तुम तत्लून किताब अफला ताकिलून। गोया ये तजाद जो है जाहिर है इसका नतीजा ये होगा कि आपकी बात में कोई असर नहीं रहेगा, ज़रूरत है इसलिए फ़र्द की इसलाह। और उसके बाद दूसरा मरहला जो है वो घर की इसलाह, कि वो आदमी अपने घर की इसलाह का अहतमाम करें। नंबर दो पर वंदिर अशीरत अकल अकरबी, ये भारी ताला ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ताकीद फरमाई थी। उसके बाद अवामी इसलाह की तरफ तवज्जो की जाएगी, और उसके लिए क्या तरीके इख्तियार किए जाएँ उसके अंदर लिखा है कि एक तो अहले इल्म जैसे अभी जो तरतीब बनाई जाएगी कमेटियों की शक्ल में वो तो है, लेकिन मुस्तनद अहले इल्म जो हैं दरस कुरान का सिलसिला हफ्तावारी जारी करें, और उस दरस कुरान के अंदर जो है बुनियादी तौर पर बहुत लंबा चौड़ा ना हो, आध पौन घंटे का हो, और उसमें अपने गोया इल्मी तफावुक को जाहिर करने के बजाय जो सादा सादा और बुनियादी चीज़ें हैं वो लोगों के सामने पेश करने का एहतमाम किया जाए। गोया तहदीस नेमत के तौर पर रजा करता हूँ कि हज़रत मुफ्ती साहब नवरल्ला मरकदहू, हमारे हज़रत मुफ्ती महमूद हसन साहब नवरल्ला मरकदहू के इंतकाल के बाद जो है हमारे जो साथी हैं हज़रत ही के लोगों में से हैं, हज़रत की इजाज़त याफ्ता हैं, उन्होंने मुझे ताकीद की कि आप जो है ये दरस हदीस का सिलसिला शुरू करें सूरत के अंदर। मैंने मुझे कोई उनकी बात पर ज़्यादा इत्मीनान नहीं हुआ। उसके बाद हज़रत क़ारी सिद्दीक साहब नवरल्ला मरकदहू का से मुलाकात हुई, उनकी तशरीफ़ावरी हुई या मेरा वहाँ जाना हुआ, मैंने ये बात उनके सामने पेश की। हज़रत ने फरमाया बहुत ताकीद के साथ ज़रूर जल्दी से ये शुरू किया जाए, मैं भी दुआ करता हूँ। तनाते हज़रत के फरमाने के बाद ये सिलसिला दरस हदीस का सूरत के अंदर शुरू किया। कई साल हो गए, कई किताबें उसके ज़िम्न में आई, रियाज़ुस्सालिहीन आई, अलदबुल मुफरद आई, और शमाइल तिर्मिज़ी आई, और ये सिलसिला جس وقت شروع کیا گیا ایک چھوٹی سی مسجد میں چند لوگ, پھر اس میں اضافہ ہوا, بڑی مسجد میں لایا گیا, اور آج الحمدللہ سب بالاتفاق یہ کہتے ہیں میرا کوئی کمال نہیں, اللہ ہی کا فضل ہے, بزرگوں کی دعا ان کی اس نصیحت پر عمل کرتے ہوئے کیا گیا. آج انہی مجالس کے نتیجے میں پورے شہر میں ایک خاص ماحول بنا ہوا. پہلے تصوف کے سلسلے میں لوگوں کا وہ رجحان وہاں نہیں تھا سورت شہر میں, یہ جو پیدا ہوا سب بالاتفاق کہتے ہیں کہ ان مجالس کے بعد یہ چیز لوگوں کے مزاج میں آئی ہے. بہرحال ایک مثال کے طور پر, کوئی میرا کمال نہیں ہے, حاشا وکاللہ, اللہ تعالیٰ مجھے نفس اور شیطان کے غوائل سے محفوظ رکھے. باقی یہ ایک مثال کے طور پر عرض کیا ہے, اور واقعہ یہ ہے کہ لوگ دور دور سے بڑے شوق اور رغبت کے ساتھ آتے ہیں یہ بات سن, ان باتوں کو حاصل کرنے کے لیے, اس لیے ضرورت ہے. اللہ تعالیٰ کے رسول پاک صلی اللہ علیہ وسلم کا کلام ہے, یا قرآن کا درس ہو تو اللہ تعالیٰ کا کلام ہے, تو یہ درس قرآن درس حدیث یہ دونوں سلسلے, اگر اس میں بہت زیادہ طول نہ دیا جائے, آدھ پون گھنٹے کی مجلس ہو, اور اس کے اندر بھی اس کے ضمن میں قرآن کی آیتوں میں اللہ نے وہ تاثیر رکھی ہے, اس کی بنیاد پر آپ جو باتیں پیش کریں گے وہ یقیناً اپنا اثر کرے گی. وذکر فإن الذکرٰ تنفع المؤمنین, اس لیے یہ سلسلہ بھی جو مستند اہل علم ہیں وہ شروع کریں, اور ان اس کے اندر یہ سارے موضوعات جو معاشرہ کے اندر کی اصلاح سے تعلق رکھتے ہیں ان کو سامنے رکھتے ہوئے باتیں جو ہے سنجیدگی کے ساتھ پیش کی جائے. ایک بات یاد رہے کہ ہمارے یہاں کبھی کوئی بات جب پیش کی جاتی ہے بعض اہل علم کی طرف سے, تو وہ ذہن میں کسی کو نشانہ بنا کر کے بات کرتے ہیں, تو اگرچہ اس نے نام نہیں لیا لیکن اس کی اس نیت کا اثر یہ ہوتا ہے کہ اس مجمع میں بیٹھنے والا ہر شخص یہ کہتا ہے اس نے فلانے کے اوپر دل چلایا ہے, اس نے نام نہیں لیا لیکن اس کی نیت ہی کا یہ اثر ہوتا ہے. حضرت مولانا محمد تقی صاحب عثمانی دامت برکاتہ نے حضرت علامہ شبیر احمد صاحب عثمانی نور اللہ مرقدہ کا ایک جملہ نقل کیا ہے کہ حق بات حق نیت کے ساتھ اور حق طریقے سے اگر بیان کی جائے تو اثر کیے بغیر نہیں رہتی, اس سے کوئی نقصان نہیں ہوتا. تو بہرحال تین شرطیں لگائی, وہ بات جو پیش کی جا رہی ہے وہ اپنی جگہ پر حق ہو, اور اس کو پیش کرنے کے لیے جو طریقہ اختیار کیا جائے وہ بھی جو ہے مناسب طریقہ ہو اور اچھی نیت کے ساتھ ہو, تو انشاءاللہ ضرور فائدہ ہوگا. اس لیے چاہیے ہمیں کہ ان چیزوں کا اہتمام کرتے ہوئے, اور واقعہ یہ ہے کہ جب بھی جو بات پیش کرنے کے اندر کوئی دوسری نیت شامل ہو گئی تو اس سے نقصان آنکھوں نے اسی وقت محسوس کیا, اس لیے اس کا بھی اہتمام ہونا چاہیے. اور پھر جو ہے یہ اصلاحی جلسے, اس میں بھی گویا جیسا کہ ابھی مولانا عبد الکریم صاحب نے کہا کہ جب آپ یہ کام انجام دیں گے تو لوگوں کی طرف سے ہی مطالبہ ہوگا, اس موقع پر جو اہم باتیں ان کے سامنے پیش کی جائے, اور نوجوانوں کی گویا خصوصی مجلسیں منعقد کی جائیں. یہ اس وقت جو ہے دنیا کے شیاطین نے یہ طے کر رکھا ہے کہ مسلمانوں کی نئی نسل کو دین سے بیزار کرنے کے لیے ایسے حربے استعمال کیے جاتے ہیں کہ وہ عملی اور اعتقادی اعتبار سے اسلام سے بالکل دور ہو جائیں, ہٹ جائیں. تو ہمیں اپنی اس نوجوان نسل کی حفاظت کے لیے یہ سب کام کرنا ہے, اور واقعہ یہ ہے کہ نوجوانوں پر جب آپ محنت کریں گے تو وہ سنتے ہیں, عمل کرتے ہیں. پرانے کوئی متعلق تو ہم نے سنا ہے, جو پرانے ہوتے ہیں نا بڈھے, وہ تو سنیں گے لیکن عمل کا معاملہ دیر میں آتا ہے. وہ گجراتی میں کہاوت ہے, پاکا گڑھے کانٹا نہ چڑھے, تو اس کا مطلب یہ ہے کہ آپ ان کے حالات میں اتنی جلدی تبدیلی نہیں لا سکتے, جبکہ نوجوانوں کا حال یہ ہوگا کیسا ہی بگڑا ہوا کیوں نہ ہو آپ دیکھیں گے چند دنوں کے اندر ان کی اصلاح ہو جائے گی. اسی لیے ان اصلاحی کاموں کے لیے جس جماعت کا انتخاب ہو اس میں نوجوانوں کو مقدم رکھا جائے, اس سے انشاءاللہ بڑا فائدہ ہوگا, اس کا اہتمام ہونا چاہیے. اور اصلاحی کمیٹیاں جیسا کہ ابھی آپ کے سامنے بات آئے گی, ابھی حضرت مولانا نے کہا میں بناؤں, میں نے کہا کہ یہ تو عملی چیز ہے, سلیل مجرب ولا تسلیل حکیم, मैं अपनी जगह पर हदीस पढ़ाता हूँ, शेखुल हदीस कहलाता हूँ, लेकिन ये काम जहाँ हो रहा है, जो लोग कर रहे हैं अमली तजर्बा, उनसे इस सिलसिले में हिदायतें हासिल की जाए और ये वाकिफ़ है। ये दरअसल अदब मौलाना ये मौलाना अब्दुल करीम साहब इतना बड़ा मजमा और मौलवियों को देख करके दरअसल मरऊ हो गए, इसलिए उनको जो बात पेश करनी थी वो इस वक्त सदर मोहतरम के सर पर मोड़ दी उन्होंने। समझा कि नहीं, मैं उनसे दरख्वास्त करूँगा कि नहीं, काम करना है, कोई हमें इसमें तवाज़ो का कोई सवाल नहीं पैदा होता। जो आदमी जिस काम का माहिर होता है उससे पूछा जाता है। हज़रत इमाम अबू हनीफा रहमतुल्लाह अलैह जैसा आदमी वो कहते हैं कि मैंने एक मरतबा एक भंगी से पूछा, कुत्ता कब बालिग होता है? तो उसने बताया वो टांग उठा करके पेशाब करे तो वो बालिग हो के समझा जाएगा। तो एक बात जो उस लाइन का जो माहिर था उससे पूछने में आपने हार महसूस नहीं की, नऊज़ुबिल्लाह। इस तरह कोई दूसरी मिसाल का मकसद सिर्फ इतना ही है कि गोया वो अल कलिमतुल हिकमतु दाल्लतुल मोमिन हैसो वजदहा फहुवा हक्कु बिहा, कि समझदारी की बात मोमिन की गुमशुदा मता है। हमारी कोई चीज़ गुम हुई, आपका कलम गुम हो गया और आप जा रहे हैं और रास्ते में देखा अरे ये कलम, आप झपट करके वहाँ किसी को पूछेंगे नहीं ये कलम मैं ले लूँ, नहीं बल्कि आप ले रहे हो तो रोकना चाहें तो आप धक्का मार करके लड़ करके ले लेंगे कि ये तो मेरा है। ऐसे ही नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की गोया तरबियत देखिए कि आप फरमाते हैं अपनी उम्मत को कि भाई ऐसी अच्छी बात कहीं से भी मिल जाए वो तो दूसरे को तो आपकी गुमशुदा चीज़ है, आप जल्दी से उसको हासिल करने का अहतमाम करें। दोबारा ये ऐसे इन चीज़ों में जहाँ जहाँ भी हमें ऐसे फल भलाई की शक्लें मिलती हैं उनको सामने रख करके उसके मुताबिक अपना निज़ाम बनाना है ये इस्लाही कमेटियों का, और उसके हफ्तावारी इज्तिमात उसके लिए बाकायदा। ये हफ्तावारी इज्तिमात के नतीजा ये होगा कि ये काम मुसलसल जारी रहेगा, वरना ये नहीं कि जोश के अंदर शुरू किया चंद महीनों तक रहा और उसके बाद ख़त्म हो गया, ऐसा नहीं। और जुमा के बयानात, ये जुमा के बयानात बड़ी अहमियत रखते हैं। अल्लाह तआला ने हमें ये जुमा की शक्ल के अंदर अहले इल्म को एक ऐसा बड़ा स्टेज अता फरमाया है कि दुनिया में किसी को हासिल नहीं। इसलिए मैं उलमा से भी कहूँगा कि उस लाइन में भी देखो, आजकल हमारे बहुत से नौजवान जो उलमा हैं नौफारे नहीं, ये जुमा के बयानात के अंदर बयान तो करते हैं लेकिन वो फिर वही मिजाज झलकता है जो मदरसों के अंदर अंजुमनों के अंदर बारी होती है। तो अब अंजुमन के अंदर बयान करने वाले तलबा दो किस्म के होते हैं, एक तो वो जो बाकायदा तैयारी करके आते हैं, उनको मौजू दिया जाता है वो, या मौजू उनको नहीं दिया गया अपने तौर पर वो एक नया मौजू मुंतखब करके तैयारी करके उसके मुताबिक माशाल्लाह बहुत अच्छे अंदाज में बयान करते हैं, और एक वो हैं जो उसको बोझ समझ करके कि भाई वो 10 मिनट बयान करना है 5 मिनट तक क्या करें, बस किसी भी बहाने से 10 और 5 मिनट को गुजारना है, वो एक मिजाज बना हुआ है। बस पढ़ने के ज़माने से वही मिजाज जो है यहाँ जो है जुमा के बयानात के अंदर भी झलकता है। आपने देखा होगा जो तलबा तलबे इल्मी के ज़माने में इस सिलसिले में मेहनत करके अंदाज में बातें पेश करने की मेहनत जिन्होंने की है वो माशाल्लाह बहुत अच्छी तरह इन खिदमात को अंजाम देते हैं, और जिन्होंने इसकी तरफ तवज्जो नहीं की तो मैं उनसे कहूँगा कि फिर वो अंदाज ना इख्तियार करें। आप भले इमाम हो, कोई दूसरा अच्छा करीब में आलिम मौजूद हो और उससे मुतालिक आपको यकीन हो कि इंशाल्लाह इसके बयान से लोगों को फ़ायदा होगा तो आप उसका बयान तजवीज़ कर लें, या फिर आप अपनी इस आदत को सुधारने का अहतमाम करें। मतलब यह है मुख्तसर वक्त में लंबा चौड़ा बयान न हो, बस 15-20 मिनट का हो, और जो है उसमें वो ऐसा मुस्बत अंदाज इख्तियार किया जाए कि सुनने वाले जो है उससे असर कबूल करें। आजकल पढ़ा लिखा तबका है, पढ़ा लिखा यानी वह दुनियावी उलूम असली उलूम पढ़े लिखे लोग हैं, समझदार लोग हैं। आप अंजुमन के अंदर जिस तरह वक्त गुजारी के करते थे और इस वक्त गुजारी के गुणवान पर आज भी इस तरह बयान करेंगे तो उसको पसंद नहीं किया जाता, बल्कि देखा गया कि ऐसे मस्जिदों से लोग कटते हैं और फिर दूसरी मस्जिदें तलाश करते हैं कि भाई यहाँ तो फावत होना चाहिए इमाम साहब में देव बोली आप तो दूसरी जगह और जहाँ माशाल्लाह भले 15-20 मिनट का बयान हो लेकिन जो है बुनियादी चीज़ें बयान तुम्हारा बाकायदा लोग जुड़ते हैं। और हकीकत तो यह कि हमें अल्लाह रसूल की बातों को ऐसे अंदाज में पहुँचाना है बशरा वाला तो न फिरा गया है वो अंदाज जो लोगों को मानूस करने वाला हो और दीन से करीब करने वाला हो उस अंदाज से हमें यह काम करना है। इसलिए ज़रूरत है इसका अहतमाम किया जाए ख़ास तौर पर और बाकायदा उसकी तैयारी की जाए और पूरा यह ना कि उसके बाकायदा नोट्स देखो ये तो हमारे यहाँ मदरसों ही में एक चीज़ आम है कि हमारे यहाँ मुकर्रर जब खड़ा होता है तो घंटे दो घंटे तीन घंटे का बयान बगैर किसी नोट्स के वो जबान से जबानी तौर पर करता है। वरना आप दुनिया के अंदर देखेंगे आप बड़े बड़े सियासतदान दुनिया के बड़े बड़े जो है ज़ोमा और जो है और लीडर वो कोई भी ऐसा नहीं होगा जो अपने साथ नोट्स न रखता हो। ये नोट्स रखना ये कोई ऐब नहीं है। इसलिए आपको सब खास करके हदीस के मुतून हदीस के असल अल्फाज जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम उनको बाकायदा या तो याद करके जाएं नहीं याद हो तो लिख करके जाएं और पेश करें उसकी अपनी बरकत है। दोबारा मैं याद कर रहा था कि बयान भले लंबा ना हो मुख्तसर हो लेकिन जो है उसी इसी अंदाज माकल कफ़ा खैर मिम्मा का सोरा हुआ अल्लाह का मिस्ताक हो। लंबा बयान लोगों को नहीं चाहिए। मैं हमेशा मिसाल दिया करता हूँ कि देखो हजरत मौलाना शौकत अली साहब रहमतुल्लाह अलैह कोकनी जो बम्बई जामे मस्जिद के इमाम थे वो अपने खुतबे के अंदर जो बात पेश करते थे खुतबा के बाद यानि नमाज के बाद लोग सुनन से फारिग हो जाते थे और सुनन से फारिग होने में भी लंबा इंतज़ार नहीं। एक मोतदिल आदमी जो चार रकातें अदा कर लेता है उसके फौरन बाद वो कुर्सी पर बैठ जाते थे और 10 मिनट में वो खुतबे का खुलासा पेश करते थे। मैंने अपनी आंखों से देखा बम्बई जैसा मशहूर शहर लेकिन पूरी मस्जिद में से कोई आदमी बाहर नहीं जाता। जो मुसाफिर है उसको अपनी कोई गाड़ी वगैरह पकड़नी हो तो निकलेगा वहाँ के मकामी लोगों में से किसी को भी हटते हुए नहीं देखा। आप जानते हैं कि एक तो बयान खुद नमाज से पहले का है वो तो खाई मखाई बेचारे को सुनना ही पड़ता है लेकिन असली कशिश तो उस बयान के अंदर है तो नमाज के बाद हो और लोग अपने शौक से उसको सुनने के लिए बैठे तो वहाँ माला क्यों वजह यही थी कि बस उनका मामूल था सबको यकीन था कि 10 मिनट से 1 मिनट भी आगे ये लेंगे नहीं। हजरत मौलाना अब्राहिम हक साहब नवर अल्लाह मरकदहू तो फरमाते थे कि अगर आपने ऐलान किया है 10 मिनट तो अगर आप 11वां मिनट लेंगे तो ये क्या हो जाएगी ये खयानत। इसलिए कि आप मसलन भरूच की किसी मस्जिद में बयान करने के लिए खड़े हुए 10 मिनट के बाद से और आपने वो 10 के बजाय 15-20 मिनट कर दिया। एक बेचारा आदमी उसकी ट्रेन थी उसने ये समझ करके कि 10 मिनट का बयान है बैठ गया और बयान लंबा हो गया बीच में होने की वजह से उठने में उसने जो है शर्म महसूस की वो नहीं उठ पाया और ट्रेन उसकी जो है छूट गई। ये सब जिम्मेदारी किसकी होगी ये सब काम हम ये तो दीन से लोगों को दूर करने वाले नफरत में डाल दी। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इससे मना फरमाया लंबी नमाज को पर भी हजरत मुआज़ रज़ी अल्लाह तआला अन्हु को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने तंबीह फरमाई अफत्तानु लंता या मुआज़ कि मुआज़ क्या लोगों को कितने में डालने का काम करते हो और नमाज थी। तो बहरहाल कहने का हासिल वहाँ भी हजरत मुआज़ ने उस आदमी के मुतालिक जिसके मुतालिक जिसने शिकायत की थी लोगों से जब कहा लोगों ने उनसे कहा तो कहा वहाँ मुनाफिक है लेकिन उस आदमी ने कहा कि नहीं मैं तो हुजूर के सामने इसकी शिकायत करूँगा। तो बहरहाल ज़रूरत है इसकी कि इन चीज़ों का अहतमाम हो समझदारी से काम लिया जाए। दीन का काम इस अंदाज से अगर आप करेंगे तो लोग जुड़ेंगे मानूस होंगे दीन को सीखने की उनके अंदर की रग़बत पैदा होगी शौक पैदा होगा। इसलिए इन चीज़ों का ख़ास तौर पर अहतमाम किया जाए। एक लतीफ़ा सुनाता हूँ आज साउथ अफ्रीका के अंदर हाजी मूसा बोदानिया साहब थे मरहूम बहुत से लोग पुराने जानते हैं हमारे जामिया डाबेल की वहाँ की जो कम्युनिटी थी वहाँ के सदर बड़े जो है बातूनी आदमी थे और वहाँ की जो जमातें जब भी बाहर की आती थी उनके लिए वीज़ा का हासिल करना सारे काम वो बहुत करते थे जो जमातों में लगे हुए पुराने हैं वो उनसे वाकिफ हैं। तो जो एक मरतबा एक मस्जिद में गए बयान किसी मौलवी साहब का शुरू हुआ और वो ख़त्म होने का नाम ही नहीं लिया। तो वो अपने साथी को कहते, अरे भाई चल तुम आ मौलवी तो आज झट्टू आवड़े तेज कहवा होते छोड़ा मांगता नहीं, मतलब ये जितनी मालूम आज उगल देना चाहता है। इसलिए मैं तो बताना चाहता हूँ कि भाई लोगों के मिजाज को समझो। क्या हमें जहाँ मुफ्तियों को बाकायदा बतलाया जाता है मल्लम मल्लम यारिफ अहल जमानी फहो जाए, वहाँ एक जुमला नकल करते हैं कि जो अपने ज़माने वालों के मिजाज से वाकिफ न हो जाए, उनके मिजाज को समझ करके हमें उनके सामने दीन की बातें पेश करनी है। और आप बताइए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की लंबी से लंबी तकरीर कितने मिनट की थी? आज तो उसका कोई सवाल ही नहीं पैदा होता, लेकिन हकीकत यह है कि हमें यही तालीम दी गई। और इसके बावजूद हालांकि आपने कभी भी कोई घंटे दो घंटे की तकरीर नहीं फरमाई, उसके बावजूद बुखारी शरीफ में मौजूद है और इमाम बुखारी ने बाब कायम किया है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम सहाबा उठता न जाए इसलिए उसके अहतमाम करते थे। रोज़ाना बयान इब्न मसूद से उनके शागिर्दों ने दरख्वास्त की, हज़रत जी आप सिर्फ एक दिन हफ्ते में बयान करते हैं, ज़रा रोज़ाना कर लिया करें तो हमें फ़ायदा ज़्यादा होगा। कि नहीं नहीं ऐसा नहीं करना। बहरहाल कहने का हासिल ये है कि लोगों के मिजाज का उनकी नफ्सियात का भी लिहाज करना चाहिए, बातों को पेश करने में भी यही अंदाज। और कभी किसी की नीयत के ऊपर कभी भी बदगुमानी न की जाए, हर एक के साथ हुस्न ज़न का मामला। आजकल बड़ी मुसीबत क्या है, हम खुद जिन बुराइयों के अंदर मुब्तला हैं दूसरे के मुतालिक भी वही बदगुमानी करते हैं। हमें तो ज़ुन्नु बिल मोमिनीन खैरा, ईमान वालों के साथ अच्छा गुमान करो, इसका हुक्म दिया गया है और इसी की ताकीद की गई है, इसलिए इसका अहतमाम होना चाहिए। और किसी के ऊपर जो है बिना जो है ऐसा जिसको क्या कहते हैं तान टॉन्टिंग जिसको कहते हैं, वो तो बड़ा ख़तरनाक एक गुनहगार आदमी को भी बाकायदा ये तिर्मिज़ी शरीफ की रिवायत है, किसी आदमी ने किसी गुनहगार को उसके गुनाह के ऊपर आर दिलाया, आर यार ये टॉन्टिंग ही है, तो हुज़ूर शासन फरमाते हैं जब तक वो खुद उस गुनाह में मुब्तला नहीं होगा वहाँ तक उसको मौत नहीं आएगी। बहुत बड़ी वही है, इसलिए ये नहीं मोमिन का हर काम खैरखाही की नीयत से होता है। अद्दीन और नसीहत हो लिल्लाह वले रसूलिही वले मोमिनीन वले अइमतिल मोमिनीन वले आमतिन, हर एक की हम भलाई चाहें और उसी अंदाज पर हमारा काम होना चाहिए। बहरहाल ये मुख्तलिफ शक्लें हैं, इसका ख़ास अहतमाम हो और इन चीज़ों की तरफ हमें तवज्जो करनी चाहिए। ख्वातीन का भी जोड़ होना चाहिए इस सिलसिले में, और उनके सामने भी बातें जो है वो पर्दे में जो कमियाँ आती है वो आपसी ताल्लुकात की जो नाखुशगवारी के असबाब बहुत से वो हैं जो औरतों की तरफ से वजूद में आते हैं, उसकी तरफ उनको मुतवज्जे करने की ज़रूरत है, तरगीब देने की ज़रूरत है उनको, ख़ास करके सिला रहमी के तकाज़ों को औरतें ही कमा हक़ पूरा कर सकती हैं, और मर्द भी जब तक कि औरतों का साथ न हो वहाँ तक इसको अंजाम, बेचारे बहुत से वो होते हैं औरतों की तरफ से मुखालमत का डर होता है, चुपके चुपके करते हैं, बीवी को पता चल जाएगा तो गड़बड़ हो जाएगा नहीं, इसलिए गोया ऐसे औरतों के मजमू में ऐसी बातों को खाली पर्दा ही नहीं उसके अलावा इन सारी चीज़ों की तरफ ख़ास तौर पर तवज्जो औरतों के है ये। और इन सिदार मुनकरात का गोया ऐसी बुराइयाँ जो फैली हुई हैं जैसे आजकल मोबाइल की वजह से या सत्ता या मनशियात जो है नशावर चीज़ों का इस्तेमाल नौजवानों के अंदर, तो इसको ख़ास तौर पर इसका मौजू बनाकर नौजवानों के इस्तेमाल करके उनके सामने इन चीज़ों को बाकायदा मुख्तसर अंदाज के अंदर मौसिर तरीके से पेश करने की ज़रूरत है। एक बात और भी, पूरे समाज के अंदर हर इलाके में ऐसे उलमा होने चाहिए नेक सवाले के नौजवान लोग जो हैं अपने दिल की बात उनके सामने रख सकें। इस वक्त सबसे बड़ा मसला जो है हमारे समाज के अंदर वही है, ऐसे नौजवान जो राह रास्ते से हटे हुए हैं वो अपने उनको है तड़प है तलब है, वो चाहते हैं अपने बाप के सामने नहीं कह सकते कुछ, अपने भाई के सामने नहीं कह सकते, अपने उस्ताद के सामने नहीं कह सकते, तो ऐसे कुछ लोग हों جن کے متعلق ان نوجوانوں کو یقین ہو کہ فلاں مولوی صاحب کے پاس جا کر کے کہوں گا تو یہ میری بات زندگی بھر راز رہے گی اور اس کے دل کو آپ کو تسلی کرنی ہے. جب تک کہ ایسے لوگ ہمارے سماج میں پیدا نہیں ہوں گے وہاں تک نوجوانوں کی مکمل اصلاح ہونا مدرسوں میں بھی ایسے ہونے چاہیے, مدارس کے اندر بھی ایسے کچھ اساتذہ یا کم سے کم ایک یا دو جن کے متعلق طلباء کو یہ اطمینان ہو کہ بھائی تو وہاں جا کر کے وہ اپنے دل کی بات جو ہے تکلیف پیش کریں اور اس کا حل بتائیں, ان کو تسلی دیں, ان کے لیے دعاؤں کا اہتمام کریں, باقاعدہ اس کی ایسی ہمدردی جیسے اپنے بیٹے کے متعلق ہوتی ہے. اللہ کا باقی النفس کا والا گویا مزاج ہونا چاہیے, یہ بہت اہم ہے خاص کر کے اس زمانے کے نوجوانوں کی اصلاح کے لیے اس کی بڑی ضرورت ہے. ان کی الگ مجلسیں ہو اور ان میں سے الگ 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 ملاقاتیں بھی ان کے لیے وقت کا نکالا جائے, اہل علم اس کا اہتمام کریں اور جو ہے وہ اصلاحی لٹریچر باقاعدہ چھوٹے چھوٹے کتابچے شائع کیے جائیں, یا آج کل جیسے چھوٹے چھوٹے جو ہے کیا کہتے ہیں کلپیں تیار کر کے واٹس ایپ کے ذریعے سے بھیجی جاتی ہے, وہ ایک موضوع کے اوپر 5 منٹ کی ایک کلپ, 15 منٹ, 10 منٹ کی ایک کلپ اچھے انداز میں جو ہے تیار کر کے اس کو جو ہے آپ کی کمیٹی کی طرف سے باقاعدہ گروپ تو پتہ نہیں کیسے کیسے آج لوگ بناتے ہیں, ان گروپوں میں سے ایک گروپ کسی ایک فرد کو دے دے, بھائی تو تیرے گروپ میں اس کو چالو کر دے, شیئر کر دے, دوسرے کو کہیں تو اپنے گروپ میں شیئر کر دے, تو اس کا نتیجہ یہ ہوگا کہ ایک اچھی بات. اس لیے کہ لٹریچر ہے اچھی, چھوٹا سا رسالہ ہم چاہتے ہیں لیکن آج کل تو لوگوں کو پڑھنے کی بھی فرصت نہیں ہے, وہ دیا وہ جا کے ڈال دیں گے گھر کے اندر, وہ تو دیکھتے بھی نہیں یعنی اس کا عنوان کیا ہے وہ بھی نہیں دیکھتے. اس لیے جب ایسا مزاج بنتا جا رہا ہے تو پھر یہ طریقہ ماشاءاللہ میں سمجھتا ہوں کہ مفید اور کارآمد ہو سکتا ہے. بہرحال یہ ساری چیزیں ہیں, یہ دونوں رسالے مولانا عبدالکریم صاحب کے حوالے, جمعیت علماء ہی کی کا شعبہ اصلاح معاشرہ ہے, اس کی طرف سے چھاپے گئے ہیں, ان کی خدمت میں پیش کر دیتا ہوں, وہ اس کو سامنے رکھ کر کے یا اپنی کمیٹیوں اور اس کے سامنے. بہرحال یہ جو مولانا فرما رہے تھے کہ بھائی کمیٹی کی تشکیل وغیرہ, تو وہ تشکیل وغیرہ کا کام تو آپ حضرات کو ہی کرنا ہے, وہ مجھے نہ تو اس کا تجربہ ہے نہ میں اس کو انجام دے سکتا ہوں.